चलिए नबियों का जवाब सुन लीजिए। काला रब इंसुरनी बिमा कज़्ज़बूनी, है कोई फर्क लफ्जों में? जो नूह ने कहा ये इस नबी ने कहा कि रब मेरे तू ही मेरी मदद कर दे इस पर जो मुझे वो झुटला रहे हैं। अल्लाह तआला का जवाब भी उसी से मिलता जुलता है। काला अम्मा कलीलिन लयुस्बिहुन्ना नादिमीन, कुछ ही देर में ये लाजिमन हो जाएंगे पछताने वाले। यानी अल्लाह नबी को तसल्ली देते हैं, डोंट वरी, थोड़े से अरसे की बात है, शर्म आएगी। किस बात पे शर्म आएगी? जब इन पर अजाब आएगा और अपना बुरा अंजाम देखेंगे, उस वक्त फिर इनको अफसोस होगा इस झुटलाने पे कि हमने अपने नबी को क्यों झुटला दिया। और फिर वो वक्त आ भी गया। आयत 41 देख लीजिए, फ़ग़ज़त हुम सैहतु बिल हक़्क़ी, और इनको आप पकड़ा एक चिंघाड़ ने हक के साथ। फ़जअलना हुम ग़िसान, तो हमने कर दिए इनको कूड़ा करकट। अजाब जब कौम पे आया, सैहा सख्त आवाज, सैहा यानी ऐसी आवाज जिसे कान के पर्दे फट जाएं, जोर की एक आवाज आई थी इस कौम पर। बल्कि तीन किस्म के अजाबों का तज़किरा मिलता है इन पर। और जो लफ्ज है ना गुस्सा, गुस्सा कहते हैं सैलाब के पानी के ऊपर बहने वाले घास फूस को। पानी कहीं जमा होता आप देखते हैं तिनके, तूड़ी, पत्ते, धागे, चीजें होती ना वो आ जाती हैं। मुराद है हल्कापन। और अल्लाह के नबी ने एक हदीस में बिल्कुल ये अल्फाज इस्तेमाल किए हैं कि एक वक्त आएगा कि मुसलमानों की कसरत होगी, लेकिन वो कैसे होंगे? गुसान, कूड़ा करकट जो पानी की सतह पे तैरता है, बेकीमत होंगे, कोई उनकी वैल्यू नहीं होगी। खेत से फसल कट जाने के बाद जब पीछे खसो खाशाक रह जाते हैं, लेफ्ट ओवर्स रहते हैं, झाड़ झंकार है, तो पानी में पड़ के वक्त के साथ साथ वो कूड़ा करकट बनते हैं। फबोदल्लिल कौम ज़ालिमीन, तो फटकार है इन ज़ालिमों की कौम पर। ये जो लफ्ज़ बहुत बार बार आता है ना, इसका दो तरह से तर्जमा हम करते हैं ना। एक इसका तर्जमा होता है दूरी और दूसरा इसका तर्जमा होता है लानत। लानत क्या है? अल्लाह की रहमत से दूरी। तो बोध में लानत और दूरी दोनों के मानी आते हैं। चले वो तो गए खत्म। उसके बाद मिम्बादिहिम कुरूनन आखरीन, फिर इसके बाद हमने बहुत सी और कौमें पैदा कर दी। यानी अल्लाह की सुन्नत है, जब एक काम नहीं कर रहा कोई तो उसको हटा के उसकी जगह दूसरे को ले आओ। सिंपल सी बात है, क्यों उसकी लाश को लेकर फिर के हर वक्त उसी को ही दुखते रहते हो? पता क्या चला कि जब उन्होंने झुटला दिया तो अल्लाह ने दूसरे रखे। और कुरून जो आया ये करन की जमा है, एक दौर के लोग, सेम टाइम इरा के लोग कह लीजिए करन। आखरीन बाद वाले। अच्छा आखिरीन होता तो क्या मानी होता? आखर और आखिर में क्या फर्क है? ऑपोजिट कह आपने, आखर नेक्स्ट, आखिर लास्ट। मैं आपसे कहूं कि आपका नेक्स्ट पीरियड कौन सा है, तो मैं क्या कहूंगी? आखिर, नेक्स्ट वन। और मैं अगर आपसे कहूं कि आपका आखिरी पीरियड क्या है, तो आखिर होगा। ठीक है, तो यह मुराद है कि इसके बाद फिर दूसरी कौमें आ गईं। और हकीकत क्या है कि मां तस्बिकु मिन उम्मति न चला, हाँ कोई कौम भी अपने मुकर्रर वक्त से ना आगे बढ़ सकी। वमा यस्ताखिरून, और ना ही उसे मौखिर कर सकी। यानी एक के बाद एक कौम तबाह होती गई, जब उनका वक्त पूरा होता जरा सा भी वक्त नहीं गुजरता और दूसरी कौम आती। ये आपको मुझे हिस्ट्री सुनाई जा रही है इंसानियत की, कि अल्लाह की सुन्नत यही रही हर दौर में। ये बड़ी बड़ी कौमें गईं, उसके बाद क्या हुआ? आयत 44, सुम्मर सलना रसुलना ततरो, फिर भेजा हमने अपने रसूलों को पै दर पै। यानी कौम नूह गई, कौम आद गई, कौम समूद गई, अब उसके बाद बाकी रसूल आ गए। कुल्लमा जा उम्मत रसूलुहा, जब कभी आया किसी कौम के पास उसका रसूल। सोचिए जरा कितनी खुशकिस्मती होती है किसी कौम के पास के उसके पास कोई अल्लाह की बात करने वाला आ जाए। छोटी बात है, आप आज से 20-25 साल पीछे जाके सोचिए कि आप लंदन में आए और इधर कोई हलाल गोश्त की दुकान नहीं थी, और आप कोई 20-25 मील दूर जमे भी बर्मिंगम से गोश्त लाते थे। मिसाल है, सुनी हुई है ना बातें। जब किसी ने आपके बिल्कुल करीब ही एक हलाल मीट की दुकान खोल ली, तो आपको क्या करना चाहिए था? अल्लाह का शुक्र करना चाहिए था। अब वो गोश्त ही है ना, छोड़ दें, गोश्त ना खाएंगे तो सब्जी खा लेंगे, अंडे खा लेंगे, फिश खा लेंगे। लेकिन उस कौम का क्या नसीब कि जो हिदायत से महरूम थे, जिनकी जिंदगी की प्रायोरिटीज फर्क थी, प्रायोरिटाइज नहीं किया हुआ था, अल्लाह उधर अपना पैगंबर भेज दे। खुशकिस्मत होते हैं वो लोग, याद रखिए, जिनकी जिंदगी में किताब खुल जाती है। रसूल का जो पैगाम था आज के दौर में किताब का पैगाम है, तो क्या सिर्फ वो लोग ही खुशकिस्मत है जिनके पास रसूल आते थे? बताइए, क्या वो लोग खुशकिस्मत नहीं है आज के दौर में जिनके पास रसूलों का पैगाम आता है और रसूलों की छोड़ी हुई किताबें आती हैं? तो क्या मैं और आप खुशकिस्मत नहीं है? कभी फारिग बैठ के खुद से पूछिए, मेरी क्या नेकी थी कि ये किताब मेरी जिंदगी में आ गई। वल्लाही मैं तो आज भी अपने आप को इस काबिल नहीं समझती कि अल्लाह ने इस किताब के लिए मुझे मौका दिया। कहाँ हमारा नसीब था, हम क्या थे, हम किधर बैठे हुए थे, हमारी क्या प्रायोरिटीज थी, हम जिंदगी में क्या उम्मीदें लेके जी रहे थे। आज से 20-25 साल पीछे जाके देख लें, जब जिंदगी का आगाज होता है, जब इंसान नया नया जवानी की सीढ़ी पे पांव रखता है, तो तमन्नाएं क्या होती हैं, कहाँ था ये हमारी जिंदगी का प्लान कि हम अल्लाह की किताब को पढ़ें। और बिलीफ में इस किताब को पढ़ के जो फीलिंग्स होती हैं ना, यही फीलिंग्स जहाज की खिड़की में से नीचे दुनिया को देख के होती हैं। पहाड़ भी, दरिया भी, कहीं बादल हैं, कहीं रात है, कहीं अल्लाह, ये सब तेरा, अल्लाह ये सब तेरा जिसकी ये किताब है, जिसकी ये बात है। तो इस नेमत की कदर करें ना, कदरे लोगों के हाथ से नेमतें चली जाती हैं और फिर वो इधर के भी नहीं रहते तो उधर के भी नहीं रहते। अब हमें दुनिया वाले कबूल तो नहीं करेंगे, ये तो मैं आपको भी बता दूं, क्योंकि एक दफा जब रिजेक्ट हो गए तो खत्म। अब तो बस इज्जत इसी में ही है, किसको थाम लें, खुशकिस्मती बना। और ये किताब कभी भी थोड़ी दिली से और टूटे दिल से नहीं आती, रोते धोते, ये तो फखर के साथ आएगी। अल्लाह ताला कहते हैं जब भी रसूल आया कज़्ज़बू हो, उन्होंने झुठला ही दिया। कितने बदनसीब थे। आज भी कितने लोगों की जिंदगी में चांस होता है किताब सीखने का, इल्म सीखने का, अहदीस सीखने का, लेकिन कज़्ज़बू, वजह क्या, वो आलू पकाने हैं, प्याज पकाने हैं, और पालक छीलनी और फलां करना है, कज़्ज़बू हो, छोटे छोटे कामों में इतनी बड़ी किताब को छोड़ा हुआ। और इसकी कदर आएगी क्यामत के दिन और मौत के वक्त। मैं आज सुबह इतनी खूबसूरत बात पढ़ रही थी कि किसी ने मैसेज भेजा, ये चूंकि यहाँ किताब की बात है तो आपको सुना देती हूँ। यानी हम लोग ये समझ ही नहीं पाए कि हमारी जिंदगी में बरकत कहाँ से आनी है। रियली हमें अगर इस बात का यकीन आ जाए ना कि ये किताब हमें क्या देती है, तो फिर आप मान नहीं सकते कि इसको छोड़ना इंसान की जिंदगी में महरूमियां कितनी लाता है। ये जो बात कि हमने पढ़ी थी ना कि वक्त के साथ इंसान जो है वो जिस्मानी तौर पे कमज़ोर हो जाता है, जो ज़िंदगी के सात मुख्तलिफ मराहिल थे इसी के साथ है। लेकिन आप यहाँ सुन लीजिए, अब्दुल्ला बिन अब्बास रज़ियल्लाहु अन्हु कहते हैं कि रसूलुल्लाह ने फरमाया, जिसने कुरान को पढ़ा वो कभी नाकारा उम्र तक नहीं पहुँचेगा। ये सही अल तरगीब की रिवायत है जिसको नासिरुद्दीन अल्बानी ने ठीक कहा। अब ये हदीस है कि जिसने अपनी जिंदगी में कुरान रखा वो कभी अर्जल उम्र पे नहीं आएगा। जी, अब जब मैंने पहले भी ये हदीस पढ़ी हुई थी तो मैं सोचती थी कि अर्जल उम्र तक पहुंचने से मुराद ये है कि फिर वो बूढ़े होने से पहले मर जाएगा, जो हमारे जहनों में आता है ना कि नकारा उम्र नहीं है। लेकिन इसका बड़ा खूबसूरत एनालिसिस इन्होंने लिखा है, लिखते हैं कि इस हदीस में कुरान पढ़ने से मुराद कुरान का मुतालिया है। जो आदमी कुरान का गहरा मुतालिया करेगा, समझ रहे ना, डीप डाउन उसमें गौर करेगा, इसको कुरान से मुसलसल फिक्री गजा मिलती रहेगी। ये फिक्री, फिक्री से मुराद कि उसकी थॉट प्रोसेस जो ना वो अच्छा होगा, ये फिक्री गजा आदमी को मुसलसल तवानाई देती रहेगी। इसका नतीजा ये होगा कि वो नाकारा उम्र तक नहीं पहुंचेगा। इसका जहन मुसलसल तौर पर बेदार और मुतहरिक रहेगा। ऐसे आदमी का जिस्म बूढ़ा होगा लेकिन इसका दिमाग कभी बूढ़ा नहीं हो सकेगा। कुरान दिमाग को जवान रखता है। फिर ये लिखते हैं कि रिसर्च के जरिए से ये मालूम हुआ है, ये बड़ी काबिल गौर बात है, रिसर्च के जरिए से ये मालूम हुआ है कि इंसान के जिस्म और दिमाग में एक फ़र्क है। यानी ये बॉडी जो मेरी आपको, आपको मेरी दिख रही, इसमें और हमारे ब्रेन में एक फ़र्क है। फ़र्क क्या है? खालिस खियातियाती एतबार से जिस्म पर बुढ़ापा आता है लेकिन दिमाग या ब्रेन पर बुढ़ापा नहीं आता। वक्त के साथ हमारा जिस्म ओल्ड होता है, झुरियाँ पड़ जाती हैं, हड्डियाँ चटकती हैं, जिस्म का हर उस बूढ़ा होता है, लेकिन ये लिखते हैं कि जो ब्रेन है ना, जिस तरह शुरू में फ्रेश होता है, ये बूढ़ा नहीं होता। लेकिन दिमाग या ब्रेन पर बुढ़ापा नहीं आता। कोई आदमी अगर अपने दिमाग को मनफी सोच से बचाए, ये काबिले गौर बात है, डोंट बी नेगेटिव, किसी के लिए नेगेटिव ना सोचें। जो बंदा नेगेटिव थॉट से खुद को बचाए वो وہ مکمل طور پر اس کو مثبت سوچ کا حامل بنائے تو اس کے دماغ پر بڑھاپا نہیں آئے گا۔ کوئی شخص قرآن کا گہرا مطالعہ کرے تو اس کو ہر دن قرآن سے تخلیقی افکار کی غذا ملتی رہے گی، یعنی کریٹیویٹی آتی ہے۔ برین جو جوان ہے تو وہ ہر وقت کریٹیویٹی دکھاتا ہے اس کو، اس کو کبھی ذہنی فاقے کا تجربہ نہیں ہوگا۔ اس کا دماغ مسلسل طور پر سرگرم رہے گا، وہ مسلسل طور پر تخلیقی فکر سے بھرا رہے گا۔ قرآن کے بعد اتنی اور سوچیں لگ جاتی ہیں کہ اپنی ذاتی تو کوئی سوچ آتی نہیں ہے، دعا تک نہیں یاد رہتی، بعد میں خیال آتا ہے کچھ تو مانگ لیتے۔ تو دماغ کا کام کرنے والے، دین کے نام پہ اپنے دماغ کو لگانے والے، وہ کبھی بوڑھے نہیں ہوتے۔ اور آپ دیکھ لیجئے آئمہ کرام کی زندگیاں بھی آپ نے پڑھی، آپ کے اپنے دادا نانا سسر بڑوں کو دیکھیے، 80-90 کی عمر میں بھی ان کے ہوش واس بالکل ٹھیک تھے۔ کل کسی بزرگ کی ڈیتھ ہوئی ہے ہماری فیملی میں، کل یا پرسوں، تو کہتے ہیں کہ جسمانی طور پہ بالکل کمزور ہو گئے تھے لیکن ان کا میموری، ان کی سب چیزیں ٹھیک تھیں، پہچانتے بھی تھے، باتیں بھی کرتے تھے، لیکن دماغ نہیں بوڑھا ہوتا۔ یہ تو ہم بوڑھا کر دیتے ہیں کہہ کہہ کر۔ مادی غذا جس طرح جسم کو طاقت دیتی ہے، اسی طرح فکری دریافتیں انسان کو توانائی عطا کرتی ہیں۔ انسان کے لیے سب سے زیادہ پرجوش تجربہ دریافت کا تجربہ ہے۔ دریافت مین ٹو اچیو سم تھنگ، جیسے آپ کہہ سکتے ہیں، دریافت کو انگلش میں کہتے ہیں ڈسکور کرنا۔ قرآن پڑھتے ہوئے انسان ڈسکور کر رہا ہوتا ہے، تو کہتے ہیں کہ انسان کے اندر اتنی زیادہ ڈسکوریز ہو رہی ہوتی ہیں اس طرح سے کہ قرآن کا گہرا مطالعہ کرنے والے کو مسلسل طور پر اس قسم کا تجربہ ہوتا ہے۔ یہی تخلیقی تجربہ کسی آدمی کے لیے اس عمر میں رکاوٹ بن جاتا ہے کہ وہ بڑھاپے کی عمر تک پہنچے اور وہ ناکارہ ہو کر رہے۔ کیا سمجھ آیا؟ کتاب پہ غور و فکر کرنے والوں کا دماغ کبھی بوڑھا نہیں ہوتا، کیونکہ اتنے زیادہ پلانز، اتنے زیادہ ڈفرینٹ اس کے اندر ایک وقت میں کام ہو رہے ہوتے ہیں کہ اس کو نیگیٹو باتیں ہی نہیں آتی ذہن میں۔ تو یہی بات ہے کہ جس کو اللہ اس کی توفیق دے دے تو اس کی ویلیو پہچانے۔ کل ہی شاید ایک انگلش میں بھی بڑا اچھا آرٹیکل پڑھا ہے کہ جس میں انہوں نے یہی سارا بیان کیا ہوا تھا کہ ہمارا برین کس طرح کام کرتا ہے۔ تو کیا کرنا ہے چھوٹے چھوٹے غموں میں جی کر؟ غم تو ان کو بھی ہوں گے جو نہیں آتے، غم تو ان کو بھی ہے جو نماز نہیں پڑھتے، غم تو ان کے پاس بھی ہے کہ جو اللہ کو نہیں یاد کرتے۔ تو کتنے خوش قسمت ہیں وہ لوگ جن کے پاس اللہ کی کتاب آ جائے۔ لیکن دیکھیں ان کی بدنصیبی، کذبو ہو، انہوں نے جھٹلا دیا۔ فت بانا بادہم بادن، تو ہم نے بھی پھر ایک کے پیچھے دوسرے کو لگا دیا، یعنی ایک کو عذابوں سے ہلاک کیا تو دوسرے کی باری آ گئی۔ وجعلناہم احادیث، اور ہم نے ان کو قصے کہانیاں بنا دیا۔ مطلب کیا؟ کہ اس طرح دنیا سے مٹے کہ لوگ ان کی باتیں ہی کہتے رہ گئے، لوک داستانوں کا حصہ بن گئے۔ قوم مدین فلاں علاقے میں تھی، آمورا اس علاقے میں تھی، سدوم ادھر تھے، جیسے لوگ باتیں کرتے ہیں نا، قصے کہانیاں ان کی بن گئی۔ فبودل لقوم لا یؤمنون، تو پھٹکار ہے اس قوم پر جو کہ ایمان نہیں لاتی۔ دعا کیجیے اللہ ہمیں ایمان عطا کر دے۔ یہاں تک وہ سارے نبی کور کر دیے گئے جو حضرت نوح سے لے کر حضرت موسیٰ کے ان بٹوین آئے، اور یہ بہت سارے تھے۔ اور پھر پیچھے ایک یا دو لائنوں میں موسیٰ کا قصہ، آیت 45، ثم ارسلنا موسیٰ و اخاہ ہارون، پھر ہم نے بھیجا موسیٰ اور ان کے بھائی کو اپنی نشانیوں کے ساتھ، بآیاتنا و سلطان مبین، نشانیوں کے ساتھ اور روشن سند کے ساتھ۔ اب یہاں اشارتن بات ہے، کوئی لمبا قصہ نہیں ہے موسیٰ اور ہارون کا، یعنی ان کو بھی بھیجا۔ آپ مجھے بتائیے کہ بآیاتنا سے کیا مراد ہے ادھر؟ ید بیضا اور اسا، اور سلطان مبین سے مراد تورات جو بات میں ملی تھی۔ کہاں بھیجا؟ الی فرعون و ملئہ، فرعون کی طرف اور ان کے سرداروں کی طرف۔ لیکن یاد رکھیے کہ فرعون جس سے موسیٰ کا مقابلہ تھا اس کے سامنے تورات نہیں تھی، تورات اس کے بعد ملی تھی، پیچھے بہت دفعہ بات ہو گئی۔ کیا کیا انہوں نے؟ وہی کیا جو ان سے پہلوں نے کیا۔ فاستکبروا وکان قوما عالین، انہوں نے تکبر بھی کیا اور بڑے سرکش لوگ تھے۔ دیکھ لیجئے بڑائی ہے، سیلف پروجیکشن، ہم بڑے لوگ، اور عالین عالی کی جمع، اور عالی کہتے ہیں بڑے بننے والے کو، جو خود کو بڑا بنا دے، جو اپنے آپ کو لے، بڑے اونچے لوگ سمجھتے تھے۔ عین لام واو اس کا روٹ ہے الوف، بلند ہونا۔ سفلہ کا متضاد ہے، کہتے ہیں اسفل السافلین، تو اپوزٹ آف سفلہ کیا ہے؟ عالی، جگہ، جسم اور مرتبے کی بلندی کے لیے یہ استعمال ہوتا ہے۔ پسندیدہ معنوں میں بھی آتا ہے اور ناپسندیدہ میں۔ یہاں کون سا معنی ہے؟ ناپسندیدہ میں، یعنی خود بہت بڑے بنتے تھے۔ پتہ کیا چلا؟ کہ انسان حق کو اس وقت جھٹلاتا ہے جب خود کو بڑا سمجھتا ہے۔ आप देखिए कि अल्लाह ताला ने इनको छोटा कर दिया ना, और ये जो निशानियाँ थी बियायात थी ना, ये वही नौ निशानियाँ जिसका जिक्र सूरत अल अराफ में हम पढ़ चुके, अजाबों की सूरत में जो आती थी। बास ने सुल्तान मुबीन जो आयत 45 में, इससे मुराद वो गुफ्तगु भी ली है जो फिरौन के दरबार में मूसा ने की थी। सूरत आहा में अब डिटेल से पढ़ चुके हैं। लाजवाब कर देने वाली बातें मूसा को अल्लाह ने सिखा दी। और सुल्तान कहते हैं वो गुफ्तगु जो हरीफ को चुप करा दे, कोई आगे बोल ही ना सके, मुबीन वाजे। जैसे नमरूद के बारे में पीछे बताया, फबुहित अल्लज़ी कफर, इसी तरह नबियों की बात में एक वजन होता है। आधा जुमला बोलते हैं और लोग उसके आगे कुछ नहीं बोल सकते। पता क्या चला कि अल्लाह का पैगाम पहुंचाने वाले के पास स्किल्स होनी चाहिए अच्छी तरह अपना पॉइंट ऑफ व्यू बयान करने की। फिक्र सिर्फ पहुंचाने की हो, मनवाने की नहीं, वरना बात बदल जाएगी। तो अल्लाह का कलाम अपने अंदर एक दलील रखता है, लेकिन जब हम उसे मुनासिब मौके पर और मुनासिब तरीके से पहुंचाते हैं तो असर होता है, वरना बात नहीं बनती। और ये जो बात है ना, फस तकबरू, तकबर किया, क्या तकबर था उनका कि गुलाम कौम के लोग अब हमें पैगाम दें। फिरौन को तो यही मान बड़ा था ना कि हम बड़े हैं ये छोटे हैं। ये ऐसे जैसे हमारे ड्राइवर का बच्चा आके हमें दीन सिखाए तो हम कहते लो जी हम ड्राइवर के बच्चे से सीखें क्योंकि हम तो बहुत बड़े लोग हैं। इसी लिहाजा उन्होंने ये बात करके कह दिया। अल्लाह सुब्हान तआला फरमाते फ़काल व नो मिन बशरैन मिस्ली ना, उन्होंने कहा क्या हम अपने ही जैसे दो इंसानों पर ईमान लाए। ये दो इंसान कौन है बोलिए? मूसा और हारून। जी बिल्कुल ठीक है, शाबाश। व कौमुहुमा लना आबिदून, जबकि इनकी कौम हमारी महकूम है। कौम से मुराद बनी इसराइल। ये बताइए कि आबिदून से यहां मुराद कौन सी गुलामी है, क्योंकि फिरौन और उसके दरबारियों ने मूसा और हारून पर एतराज वही किया जो हजरत नूह, हूद और हजरत सालेह की कौमें अपने रसूलों पर कर चुकी। वहां क्या था, हम भी इंसान ये भी इंसान, यहां बात गुलामी की आ गई। देखिए समझ लीजिए, इसको बड़े गौर से समझेंगे तो आज का मसला भी समझ आएगा। गुलामी दो किस्म की होती है, एक फिजिकल स्लेवरी, जिस्मानी तौर पे आप किसी के गुलाम हैं, कैदी की सूरत में प्रिजनर्स, या किसी भी कौम ने किसी कौम को छोटा समझकर उनको अपने अंदर रखा हुआ है। एक होती है जहनी गुलामी, जो फिजिकल स्लेवरी होती है ना, उससे कौमें हमेशा निकलना चाहती हैं। जैसे बनी इसराइल ने मूसा से कहा था कि अब हमारे लिए कुछ करो, हम फिरौन की गुलामी से थक गए, इससे निकल भी गई। और ये निस्बतन आसान होता है, थोड़ी सी कुव्वत मिल जाए तो कौमें इसके अंदर चल पड़ती हैं। लेकिन दूसरी गुलामी जिसको जहनी गुलामी कहते हैं, बींग इम्प्रेस्ड फ्रॉम देम, उनके कल्चर, उनके तौर तरीके, उनके रंग ढंग से इम्प्रेस होना, ये गुलामी ज्यादा बड़ी होती है। बनी इसराइल दोनों तरह से गुलाम थे फिरौन के, और फिरौन को ये बात बड़ी अच्छी तरह पता थी। फिरौन ने इसी बात का प्रिविलेज लिया कि देखो ये तो ज़हनी तौर पे हमारे गुलाम है, हमारे साथ रहते हुए इनके भी दिल में गाय की हुरमत आ गई है, हमारे साथ रहते हुए बेशक ये हमारी जूतियां सीधी करते हैं लेकिन खुश बहुत है क्योंकि हमारे रंग रंग इनको अच्छे लगते हैं। इसीलिए आप देखिए कि फिरौन के चुंगल से छुटे, रास्ता बना दरिया में, लेकिन उधर जाके गाय को पूछने लग गए। तो फिरौन ने इसी गुलामी का फायदा उठाया कि जो कौम जहनी तौर पे गुलाम होगी वो कभी भी दुश्मनों से आजाद नहीं होगी। क्या ये बातें हमारे ऊपर भी कहीं आती हैं? 1947 में कौन सी आजादी मिली थी हमें? फिजिकल आजादी मिल गई, आजाद हो गए, जॉब अपनी कर सकते हैं, कुछ ना कुछ। लेकिन आज 60-70 साल हो गए, कौन सी गुलामी से नहीं निकले? जहनी से निकले। जब कौमें जहनी गुलामी से नहीं निकलती, कभी उनको मुकम्मल निजात नहीं होती। बल्कि जिस तरह फिरौन खुश था कि ये हमारे गुलाम है, आज भी लोग खुश हैं कि पहले तो ये हमारे पास रहते थे, इनको हमें सोशल देनी पड़ती क्योंकि ये हमारे अंडर थे, अब रहते ही अपने मुल्कों में और रिसोर्सेज हम इनके इस्तेमाल करते हैं और गुलामी इनकी है। तो बनी इसराइल की ये बात आज बिल्कुल हमारे ऊपर फिट होती है। इतात, आपको पता ना इबादत के लफ्जों में इतात भी तो थी ना, इबादत, परस्तिश और गुलामी, तो यहाँ इतात के मानों में ये हमारे इशारों पे चलते हैं। वो कहते हैं ना, दे लिक द बूट दैट किक्स देम, आज भी कौमों का ये हाल है, वही जूते चाटते हैं जो उनको ठोकरें मारते हैं। उनके बेटों को मरवाओ, बेटियों को जिंदा रखो, ये लगे हुए क्योंकि हमने इनसे बड़े बड़े शराइत पे कर्जे दिए हुए, ये वो हाथ नहीं उठा सकते। کبھی آپ نہیں سوچتے آج مسلمان کیوں نہیں اٹھتے؟ کیونکہ ذہنی غلام ہے. لہذا فکذبوہما فکان من المہلکین, بس انہوں نے ان دونوں کو جھٹلا دیا اور ہو گئے ہلاک ہونے والوں میں. یہی انجام ہوتا ہے جو قومیں اللہ کے بندے بننے, اللہ کے غلام بننے کی بجائے انسانوں کی غلامی میں آ جاتی ہیں, ان کا نصیب یہی ہے. آج بھی یہی مسئلہ ہے, کل بھی یہی مسئلہ تھا. لہذا اللہ تعالیٰ کہتے ہیں ایسے لوگوں کو ان چیزوں کا فائدہ نہیں ہے. لہذا آگے فرمایا وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ لَعَلَّهُمْ يَهْتَدُونَ, ہم نے موسیٰ کو کتاب دی تاکہ وہ ہدایت پائیں. اس آیت کو ہائی لائٹ کر لیں. یہی مفہوم سورت بقرہ میں ہم نے پڑھا تھا وَإِذْ وَعَدْنَا مُوسَى أَرْبَعِينَ لَيْلَةً ثُمَّ اتَّخَذْتُمُ الْعِجْلَ مِن بَعْدِهِ, اس کے اینڈ پہ کیا آیا تھا؟ ہم نے تم کو کتاب دی تاکہ تم ہدایت پاؤ. کتاب کا وجہ نزول ہدایت ہے, برکت نہیں, قسم کھانا نہیں, صرف اس کے نام پر لڑنا جھگڑنا نہیں ہے. اصل بات یہ ہے کہ اس کتاب کو اپنی زندگی میں جگہ دو, اس کتاب کو بک آف گائیڈنس بناؤ. آج ہم نے قرآن کو کتاب ہدایت بنانے کے علاوہ سب کچھ بنا لیا, محبت بھی ہے, پیار بھی ہے, سب کچھ ہے, لیکن ہم اس کتاب کو کتاب ہدایت نہیں بناتے. یہی مسئلہ کل بنی اسرائیل کا تھا اور یہی مسئلہ آج ہمارا ہے. لہذا اس مقصد کو چھوڑ کر پیچھے کر دیا گیا, ہلاک کر دیے گئے. دیکھیے سورت چل رہی ہے مفلحون کے ٹاپک پہ, وہاں تھا مفلحین, یہاں آ گیا مہلکین. دونوں نمونے آمنے سامنے لا کے کھڑے کر دیے. فلاح کب ہوگی؟ جب وہ سات قسم کی صفات تمہارے اندر ہوں گی. اور ہلاکت کب ہوگی؟ جب تم غیروں کے غلام بن جاؤ گے. مہلک مفعل کا وزن ہے, ہلاک کیے جانے والے. بحر احمر ریڈ سی میں ان کو ڈبو دیا گیا تھا. اللہ کا وعدہ ہے جب قومیں بات نہیں مانتی تو اللہ کی ذات ایسے ہی ان کے ساتھ یہ معاملہ کر دیتی ہے. تو لہٰذا اس کی مثال کے بعد اب دو لائنوں میں بنی اسرائیل کے بعد نصارہ کی بات کر دی گئی کہ وَجَعَلْنَا ابْنَ مَرْيَمَ وَأُمَّهُ آیَةً, اور ہم نے ابن مریم یعنی عیسیٰ اور ان کی والدہ یعنی مریم کو ایک نشانی بنا دیا. عیسیٰ کس بات کی نشانی تھے؟ بن باپ کے پیدا ہوئے یا پیدا کیے گئے. اور ماں کس بات کی نشانی تھی؟ کہ ایک عورت جتنی مرضی باعثمت ہو, اللہ آزمانا چاہے تو اس کو بھی آزما لیتا ہے. دونوں نشانی ہی تھی. نہ کسی عورت نے آج تک کسی بچے کو جنم دیا مرد کے سوا, اور نہ کوئی بچہ جنم پایا باپ کے سوا, تو دونوں نشانی بن گئے. وَآوَيْنَاهُمَا إِلَىٰ رَبْوَةٍ ذَاتِ قَرَارٍ وَمَعِينٍ, اور ہم نے ان دونوں کے ایک اونچے ٹیلے پر پناہ دی جو پرسکون اور چشموں والی جگہ تھی. اب یہ کون سی جگہ تھی؟ بعض کہتے ہیں وہی ٹیلہ جہاں کھجور کے سائے میں حضرت عیسیٰ کی ولادت ہوئی تھی. تو اشارہ کہ ہو سکتا ہے کہ ولادت کے بعد ماں بیٹا کچھ عرصہ وہاں رہے. اس کے برعکس کچھ لوگ کہتے ہیں کہ نہیں, اس سے مراد وہ جگہ نہیں ہے, کیونکہ حضرت عیسیٰ کی پیدائش کے وقت اس علاقے میں ہیرودس نام کا بادشاہ تھا جو یہودی تھا, اور یہ وہ دور نہیں ہے جس کا ذکر ادھر ہے. بعض کچھ کہتے ہیں, کوئی کچھ کہتے ہیں. یہاں بھی کہتے ہیں کہ اس دور میں ایسے حالات تھے کہ بادشاہ کو خواب دکھایا گیا تھا جس کی وجہ سے نجومیہ نے اس کو بتایا تھا کہ ایک ایسا بچہ پیدا ہوگا جو تمہاری ہلاکت کا ذریعہ بنے گا. تو لہٰذا حضرت مریم حضرت عیسیٰ کو لے کر مصر چلی گئی تھیں, اور جب اس یہودی بادشاہ کا انتقال ہوا تو پھر واپس آئیں, اور اس وقت حضرت عیسیٰ کی عمر 10 سے 12 سال کی ہو چکی تھی. بہرحال ہمیں اس سے کوئی فرق نہیں پڑتا عمل میں, لیکن یہ ہے کہ اللہ تعالیٰ نے ان کا ذکر کر کے یہاں اشارہ کر دیا کہ نبوت کا تار حضرت نوح سے لے کر حضرت عیسیٰ تک جڑا. آج کے سبق کی ایک خاص خوبی آپ نے دیکھی, سارے نبی محمد صلی اللہ علیہ وسلم سے پہلے کے اس ایک سبق میں آ گئے. عموماً ایسا کم ہی ہوتا ہے. حضرت عیسیٰ بنی اسرائیل کے آخری نبی تھے. نبی صلی اللہ علیہ وسلم اور عیسیٰ کے بیچ میں کوئی اور نبی نہیں ہے. اور حضرت نوح علیہ السلام پہلے نبی تھے جو صاحب شریعت بنے تھے. یہاں جو لفظ ہے ربوا, رابا باؤ سے, ربا یربو, اسی سے لفظ ربا ہے, سود کے لیے آتا ہے, ٹیلے کو کہتے ہیں. تو اونچی جگہ سے مراد یا تو دمشق ہے یا پھر بیت المقدس ہے. اور نشانی ایک یہ بھی تھی کہ وقف کر دی گئیں دین کے لیے, اور ان کی پرورش ہیکل میں ہوئی. اور اللہ تعالیٰ نے ان سے وہ کام لے لیا جو دوسروں سے نہیں لیا. ذاتی قرار رہنے کے قابل جگہ. معین کا لفظ اس کو تھوڑا سا سمجھیے, چشمے کے لیے آتا ہے, آرام سے بہنے والا. اس کے دو روٹ آتے ہیں, اب آپ دونوں یاد کریں گے. میم عین نون, مان, پانی کا نرمی سے بہنا, اور عین یا نون جو عام طور پہ چشمے کے لیے لفظ آتا ہے, فیہا عینن جاریہ. ٹھیک ہے, چشمہ, عین آنکھ کو بھی کہتے ہیں چشمہ, اور جاسوس کو بھی کہتے ہیں کیونکہ اس کی نگاہ ایسی چیزوں پہ ہوتی ہے جہاں عموماً نہیں ہوتی. تو مراد یہ کہ وہاں سیلاب کی تیزی والا پانی نہیں تھا بلکہ جھرنوں کی طرح آتا ہے. سورہ مریم میں بھی ہم پڑھ چکے ہیں اس کا تذکرہ. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ جس طرح حضرت مریم اور ان کے بیٹے کو اللہ نے اتنے دشمنوں کے بیچ میں سے بچا لیا, ہمیں بھی آج دین کے لیے اللہ تعالیٰ ایسی طاقت دے کہ ہم ایسی ذاتی قرار پہ رہ کر اپنے اس کام کو کر سکیں اور اللہ تعالیٰ کی مدد ہمارے ساتھ ہو. آپ دیکھیے کہ کتنی پرسکون جگہ ہوگی نا, لوگوں کے تانوں سے اور الزامات سے نکال کر اللہ نے ان کو پرسکون جگہ دی. پتہ یہ چلا کہ جب کوئی خود کو اللہ کے لیے خالص کر دیتا ہے تو اللہ تعالیٰ دنیا میں بھی آخرت سے پہلے اس کو بہترین ٹھکانہ دے دیتا ہے. تو یہ تھا سبق. اللہ تعالیٰ ہماری اس پہ عمل کی کوشش کو تیز بھی کرے اور ہم عمل کر سکیں.